इसके बाद अब अगली आयतों से जादू का टॉपिक शुरू हो रहा है। थोड़ी सी इसकी तमहीद बांध दूंगी। बनी इसराइल के दौर में हजरत सुलेमान अलैहिस्सलाम वो नबी थे जो उस वक्त में बादशाह भी थे। अल्लाह ताला ने इनको खिलाफे मामूल किस्म की नेमतें दी थी, पहाड़ इनके साथ चलते, हवाएं चलती, परिंदों की बोलियां सुनते। इस वजह से यहूद ने अपने बाप दादा से सुनते सुनते ये बात मदीना में मशहूर कर दी थी कि हजरत सुलेमान अलैहिस्सलाम नबी नहीं बल्कि जादूगर थे। और इसकी दलील में अब जाहिर है कि एक नबी के ऊपर इतना बड़ा इल्ज़ाम लगे, क्योंकि जादू और जादू करना कराना ये सब चीज़ें इस्लाम में जायज़ नहीं है। अल्लाह ताला ने ये अगली आयतें नाजिल करके कई साल का लगा हुआ इल्ज़ाम हज़रत सुलेमान अलैहिस्सलाम पे जो था उसको धो दिया और बताया कि वो सुलेमान जो थे वो जादूगर नहीं थे बल्कि वो अल्लाह के नबी थे। इससे क्या पता चलता है कि बास कौमें ऐसी होती हैं कि जो किसी को नहीं छोड़ती, अच्छे हाल में भी नहीं छोड़ती, बुरे में भी नहीं। तो आइए आयतों को साथ लेकर इंशाल्लाह फिर कुछ बातें इस पे हम जादू की करेंगे, जादू नहीं करेंगे, जादू की बातें सुनेंगे। قل من كان عدوا لجبريل فإنه نزله على قلبك بإذن الله مصدقا لما بين يديه। انسے کہو جو کہ جبریل سے عداوت رکھتا ہو، اسے معلوم ہونا چاہیے کہ جبریل نے اللہ ہی کے اذن سے یہ قرآن تمہارے قلب پر نازل کیا ہے جو پہلے آئی ہوئی کتابوں کی تصدیق اور تائید کرتا ہے اور ایمان لانے والوں کے لیے ہدایت اور کامیابی کی بشارت بن کر آیا ہے۔ اگر جبریل سے ان کی دعوت کا سبب یہی ہے تو کہہ دو کہ جو اللہ اور اس کے فرشتوں اور اس کے رسولوں اور جبریل اور میکائیل کے دشمن ہیں، اللہ ان کافروں کا دشمن ہے۔ ہم نے تمہاری طرف ایسی آیتیں نازل کی ہیں جو صاف صاف حق کا اظہار کرنے والی ہیں، اور ان کی پیروی سے صرف وہی لوگ انکار کرتے ہیں جو فاسق ہیں۔ کیا ہمیشہ ایسا نہیں ہوتا رہا کہ جب کبھی انہوں نے کوئی عہد کیا تو ان میں سے ایک نے ایک گروہ نے اسے ضرور ہی بالائے طاق رکھ دیا، بلکہ ان میں سے اکثر ایسے ہیں جو سچے دل سے ایمان نہیں لاتے، اور جب ان کے پاس اللہ کی طرف سے کوئی رسول اس کتاب کی تصدیق اور تائید کرتا ہوا آیا جو ان کے ہاں پہلے سے موجود تھی، تو ان اہل کتاب میں سے ایک گروہ نے کتاب اللہ کو اس طرح پسے پوش ڈالا گویا کہ وہ جانتے ہی نہیں۔ ہم بھی ذرا اپنا آپ چیک کر لیں، اللہ کی کتاب پسے پشت ڈال دی، آج ڈلی ہوئی ہے۔ پسے پشت ڈالنا کیا ہوتا ہے؟ آئی ڈونٹ کیئر، ہو کیئرس، کہتی ہے تو کہتی رہے، ہمیں کیا۔ جب قومیں اس طرح کے رویے اختیار کرتی ہیں تو کہ کتاب اللہ کی کتاب کو پسے پشت ڈال دیں، تو اس کی بات پھر ایک دوسرا رویہ آتا ہے، اور وہ کیا کہ وَتَّبَعُوا مَا تَتْلُو الشَّيَاطِينُ عَلَى مُلْكِ سُلَيْمَانَ، اور ان چیزوں کی پیروی کرنے لگے جو شیاطین سلیمان کی سلطنت کا نام لے کر پیش کیا کرتے تھے، حالانکہ سلیمان علیہ السلام نے کبھی کفر نہیں کیا۔ کفر کے مرتکب تو وہ شیاطین تھے جو لوگوں کو جادوگری کی تعلیم دیتے تھے، وہ پیچھے پڑے اس چیز کے جو بابل میں دو فرشتوں ہاروت اور ماروت پر نازل کی گئی، حالانکہ وہ فرشتے جب بھی کسی کو اس کی تعلیم دیتے تھے تو پہلے صاف طور پر آگاہ کر دیا کرتے تھے کہ دیکھو ہم محض ایک آزمائش ہیں، تم کفر میں مبتلا نہ ہونا۔ پھر بھی یہ لوگ ان سے وہ چیز سیکھتے تھے جس سے شوہر اور بیوی میں جدائی ڈال دے۔ ظاہر تھا کہ اللہ کے اذن کے بغیر وہ اس ذریعے سے کسی کو کوئی ضرر نہیں پہنچا سکتے تھے، مگر اس کے باوجود وہ ایسی چیزیں سیکھتے تھے جو خود ان کے لیے نفع بخش نہیں بلکہ نقصان دہ تھیں، اور انہیں خوب معلوم تھا کہ جو اس چیز کا خریدار بنا اس کے لیے آخرت میں کوئی حصہ نہیں۔ یعنی جادو کرنے والے کو آخرت میں کچھ نہیں ملے گا۔ کتنی بری متاع تھی جس کے بدلے انہوں نے اپنی جانوں کو بیچ ڈالا، کاش انہیں معلوم ہوتا اگر وہ ایمان اور تقوی اختیار کرتے تو اللہ کے ہاں اس کا جو بدلہ ملتا وہ ان کے لیے زیادہ بہتر تھا، کاش انہیں خبر ہوتی۔ ان آیات میں ہم نے کچھ بات جادو کے بارے میں جو دیکھی، تو جادو کیا ہوتا ہے؟ پہلی بات یہ کہ جادو برحق ہے، ایک علم ہے، لیکن اس علم کا سیکھنا اور سکھانا حرام ہے۔ بہت سارے علوم ایسے ہیں، جیسے شراب بنانے کا علم ہے، اگر میوزک سیکھنا، اس کا کرنا بجانا، یعنی ہر وہ چیز جو اللہ کی نافرمانی کی ہے، تو وہ علم تو ہے لیکن اس کا سیکھنا جائز نہیں۔ اور جادو کچھ بھی نہیں ہوتا، مطلب ایک جس طرح مثال دینا چاہوں گی کہ کوئی آپ کے سامنے آئے اور آپ کو کہے کہ آپ کتنی خوبصورت ہیں، کیا ہوتا ہے سن کے؟ اور جس کو ایک کہے تم کتنی پیاری لگ رہی ہو، شاید تھوڑی سی اندر ہوا بھرے، اور جس کو 10 لوگ کہیں آج تم بڑی پیاری لگ رہی ہو، اثر ہوتا ہے اس جملے کا؟ بالکل ہوتا ہے۔ چلیں یہ تو ایک اچھا اثر ہوا، दूसरी तरफ कोई अगर आपके सामने है और आपको कहे कि तुम बहुत बदतमीज हो, यानी कि आपके मुंह पे आके आपको गाली दे, ये बुरा कहे, उसका असर आता है? बहुत ज्यादा आता है। सरे महफिल को किसी को कहते तुम बड़ी चलाक हो, तुम बड़ी होशियार हो, बस जादू कलमात है। आप किसी को एक दफा कहते हैं ना कि तुम बहुत चलाक हो, तो उसका खून गर्म होगा, और अगर आप इस जुमले को बार बार कहेंगे ना, तो वो चोटें रूह पे पड़ती हैं। जैसे ये हमारा जिस्म है ना, ये देखिए हाथ पे मारूंगी ना हाथ, तो हाथ को दर्द होगी, जिस तरह मादे के ऊपर मादे को मारने का असर होता है ना, इसी तरह हमारी रूह के ऊपर लफ्जों का असर पड़ता है। जादू कुछ नहीं, वो चंद कलेमात पढ़ के हमारे नफ्स को कमजोर कर देते हैं। अल्लाह के हुक्म के बगैर कोई किसी का कुछ नहीं कर सकता। पहली बात यह कि अगर आपको शक है कि कोई आपके ऊपर ना कर दे, पहले से तैयार रहे। सुबह शाम की दुआओं का पढ़ना फायदा मंद होता है। इसमें कुल औज़ु बिरब्बिन नास और फलक, ये दोनों सूरतें तो नाजिल तब हुई थी जब अल्लाह के नबी पर भी जादू हो गया था। फिर इसी तरह साफ सुथरे रहे। कुछ चीज़ें ऐसी होती हैं जो शैतान को जिस्म में दाखिल होने का सबब बनती हैं, मसलन लंबे नाखून, इनके रास्ते से शैतान जिस्म में जाते हैं। गैर जरूरी बाल अगर 40 दिन से ज्यादा आप रख लेते हैं, इससे जिस्म में शैतान दाखिल होता है। फिर इसी तरह एक्सट्रीम रवैये, बहुत जज्बाती होते हैं ना, बहुत खुशी, बहुत गम, बहुत उदासी, बहुत सोना, बहुत सोचना, जहां लस बहुत लग जाएगा ना, आपने अपने आप को शैतान के हाथों में दे दिया। एक्सट्रीमिज्म कह लें इसको, इन सब रवैयों से बचना है। फिर इसी तरह यह है कि अगर इंसान इन चीजों से अपने आप को बचता है लेकिन कोई दूसरा उस पर करे, अमूमन हमारे हाथ अक्सर लोग जो ऐसी जगहों पे जाते आते हैं वो यही सोचते हैं कि नहीं हम तो तोड़ करवाने जा रहे हैं, तो तोड़ तो अल्लाह ने खुद ही बता दिया। जब से कुल औज़ु बिरब्बिन नास और फलक नाजिल हो गई, उसके बाद अल्लाह के नबी कोई और दम नहीं बताते थे। हालांकि एक दो बातें ऐसी हैं, क्या करें, देखिए कि जादू नहीं हुआ फिर तो एहतियात करें, दिल को पाक रखें, गंदगी से पाक रखें, उन चीज़ों से रखें अपने आप को महफूज के जो शैतान को खुश करती हैं। आपको पता है कि जादूगर कितने गंदे रहते हैं, और जो लोग जादू करते कराते हैं वो नहाते भी नहीं, बार दफ़ा पीरियड्स के ब्लड के साथ कुरान की आयतों को लिखते हैं, बाथरूम यानी गंदगी जो है वो मस्जिदों के अंदर जाके फेंकते हैं, चिल्ले कशी करते हैं, ये असल में कुछ जिन्नात को काबू कर लेते हैं, फिर उन जिन्नात से जो चाहें करवा दें। अल्लाह ताला ने हमें बेफिक्र कर दिया कि जब तक अल्लाह ना चाहे वो किसी को नुकसान नहीं पहुंचा सकते, और इसी के साथ फिर अल्लाह ताला हमको भी इसी बात की तसल्ली देते हैं कि अपने आप को बचाओ। दूसरी बात, अगर हो गया सर क्या करें, उसके लिए भी कुछ हैं, जैसे एक मंजिल के नाम पे कुछ आयात मिलती हैं मार्केट में, यानी अक्सर जगह देखी गई हैं, उसकी कुछ ना कुछ सनत मिल जाती है अल्हम्दुलिल्लाह। लेकिन यह मैं छोटी सी बात ज़रूर आपको भी कहूँगी जो मुझे अपने लिए पसंद है, कि अल्लाह से आप जैसा गुमान रखेंगे ना आपके साथ वैसा ही होगा। आपके अल्लाह ताला मैंने ऐसे ही ठीक होना है, तो अल्लाह ताला आपको ऐसे ही करेगा। और इस पर डिटेल्स अगर चाहिए तो ये टॉपिक अलग से भी मौजूद है। और अल्लाह ताला ऐसे बुरे फितनों से बचाए, इन चीज़ों से हम सबको महफूज रखे। इसके बाद आयत नंबर 104 से इस्लाम का एक खूबसूरत अदब मिलता है, और वो क्या, या अय्युहल्लज़ीना आमनु ला तक़ूलू रा'इना, ऐ लोगो जो ईमान लाए हो, रा'इना ना कहा करो बल्कि उनज़ुर ना कहो, और तवज्जो से बात को सुनो, ये काफिर तो अजाब अलीम के मुस्तहक हैं। ये लोग जिन्होंने दावत हक को कबूल करने से इनकार कर दिया, ख्वाहले किताब में से हों या मुशरिक हों, हरगिज ये पसंद नहीं करते कि तुम पर तुम्हारे रब की तरफ से कोई भलाई नाजिल हो, मगर अल्लाह जिसको चाहता है अपनी रहमत के लिए चुन लेता है, और वो बड़ा फसल फरमाने वाला है। यहाँ से अब आगे वो टॉपिक शुरू हो रहा है जिसको इस बारे में हमने थीम बनाया, और अगली आयतों में हम इंशाल्लाह कुछ बात हसद पे करेंगे। अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम के नाते से यहूद की एक ख्वाहिश का इजहार किया कि ये चाहते ही नहीं कि इस्लाम या मुसलमानों पे या अल्लाह के नबी पे कोई खैर पहुंचे। आज आपको भी अपने इर्द गिर्द कोई ऐसे लोग दिखते, आप कहते हैं कि फलां खुश नहीं होता मेरी बात से, हाँ, इस सारी चीज़ों को हसद कहते हैं। तो अल्लाह ताला ने यहूद के इस हसद की बात की कि अल्लाह के नबी की महफिल में भी आ जाते थे, देखिए किस्मत, वहां भी आ जाते थे लेकिन जाके शोशे छोड़ते थे, जान की उल्टी सीधी बातें करते, जिसकी वजह से सच्चे मुसलमान सहाबे कराम भी दूसरी तरफ आ जाए। तो यहाँ से एक बहुत ही प्यारी अमल की बात हमें मिलती है, और वो क्या कि जब कोई अकाम नॉन मुस्लिम्स का शुआर हो जाए तो मुसलमान उसको छोड़ दें। रायना के लफ्ज को जरा दबा के कह देते थे राईना, और राई कहते हैं चरवाहे को, शेफर्ड हमारे चरवाहे, ओ मस्कीन और फुलां फुलां इस तरह से बुलाते थे। अल्लाह ने सहाबा से कहा तुम वो रास्ता ही बदल दो। देखिए जिंदगी के सफर में बहुत लोग आपसे उलझना चाहेंगे, आप क्या करें, प्यार से रास्ता बदल दें और काट के दूसरी तरफ चल जाएं, اپنا کام کرتے جائیں اللہ تعالیٰ خود ہی ان کو آپ سے راضی کر دے گا. اسی طرح حسد کی وجہ سے ایک اور شوشہ چھوڑتے تھے, اور وہ کیا تھا کہ قرآن پاک کی کچھ آیتیں منسوخ کی ہو جاتی ہیں. اب یہ کیا ہوتی ہیں اس کی اس وقت ڈیٹیل کا موقع نہیں, لیکن تدریج کے ساتھ عمل آئے نا. شراب پہلے حرام نہیں تھی, پھر تھوڑی ناپسندیدہ ہوئی, پھر تھوڑی ذہن سازی ہوئی, آخر میں حرام ہو گئی. تو کہتے تھے کہ یہ آیتیں بدل بدل کے کیوں آتی ہیں؟ تو اس کا جواب دیا گیا کہ ماں ننسخ من آیت ننسخا ناتی بخیر منہا, ہم اپنی جس آیت کو منسوخ کر دیتے ہیں یا بھلا دیتے ہیں اس کی جگہ اس سے بہتر لاتے ہیں یا کم از کم ویسی ہی. کیا تم جانتے نہیں ہو کہ اللہ تعالیٰ ہر چیز پر قدرت رکھتا ہے؟ کیا تمہیں خبر نہیں کہ زمین اور آسمان کی فرما روائی اللہ ہی کے لیے ہے, اور اس کے سوا کوئی تمہاری خبر گیری کرنے اور تمہاری مدد کرنے والا نہیں؟ پھر کیا تم اپنے رسول سے اس قسم کے سوالات اور مطالبے کرنا چاہتے ہو جیسے اس سے پہلے موسیٰ سے کیے جا چکے؟ حسد کی وجہ سے مسلمانوں کو بھیجا کرتے تھے محفلوں میں کہ جا کے ذرا سوال پوچھ کے آؤ, اور الٹے سیدھے سوال پوچھتے کہ جس کے جواب کے بعد کہتے دیکھا ہم نہیں کہتے تھے یہ دوسرا دین لے کے آ گئے, ہمارا دین تو باپ دادا کا کوئی اور تھا, یہ دوسرا آ گیا. تو اللہ تعالیٰ کہتے کہ ان کی ان باتوں کو سمجھو کہ یہ حسد کی وجہ سے کرتے ہیں کہ اللہ کے نبی کی بات جو ہے وہ دوسرے لوگوں تک نہ پہنچ جائے. اہل کتاب میں سے اکثر لوگ یہ چاہتے ہیں کہ کسی طرح تمہیں تمہارے دین سے پھیر کر پھر کفر کی طرف پلٹا لے جائیں. کچھ نہیں ہوا اس جملے کو سن کر. اللہ تعالیٰ کہتے ہیں کہ وَدَّ كَثِيرٌ مِّنْ أَهْلِ الْكِتَابِ لَوْ يَرُدُّونَكُم مِّن بَعْدِ إِيمَانِكُمْ كُفَّارًا, بہت سارے اہل کتاب ایسے ہیں جو چاہتے ہیں کہ تمہیں ایمان سے پھیر کر کفر کی طرف لے جائیں. سب سے بڑی دولت ایک ایمان والے کے پاس کیا ہے؟ ایمان کی دولت ہے نا, اس کو لے کر کوئی کفر پہ لے جائے یہ اس سے بہت بڑا سودا ہے کہ جو کسی کی ساری دولت چھین لے, بینکرپسی. وجہ کیا ہے اتنا ان کو, اتنا مسلمانوں پہ غصہ کیا ہے؟ وجہ کیا ہے؟ حسد من عندی انفسہم. اگرچہ حق ان پر ظاہر ہو چکا ہے مگر اپنے نفس کے حسد کی بنا پر تمہارے لیے ان کی یہ خواہش ہے. کیا کرو جب پتہ چلتا اچھا میرا دین چھین رہے, میرا اتنا قیمتی ایمان چھین رہے, مارے کا نہیں چھوڑ دو, فاف وس بہو, خوبصورت ادب, کل وتھ کائنڈنس, درگزر کرو, پیار سے ان کو اگنور کرو, افو درگزر سے کام کرو, یہاں تک کہ اللہ خود ہی اپنا فیصلہ ان نافذ کر دے. اور مطمئن رہو کہ اللہ تعالیٰ ہر چیز پر قدرت رکھتا ہے. نماز قائم کرو اور زکوٰۃ دو, تم اپنی عاقبت کے لیے جو بھلائی کما کر آگے بھیجو گے اللہ کے ہاں اسے موجود پاؤ گے. جو کچھ تم کرتے ہو وہ سب کچھ اللہ کے پاس ہے, اللہ کو خوب اس کا پتہ ہے. یعنی تم ان کے ساتھ الجھنے کے بجائے اپنی نمازیں ٹھیک کرو. آج کتنا پروپیگنڈا ہے کہ نان مسلم مسلمانوں کے ساتھ یہ کر رہے ہیں, نبی صلی اللہ علیہ وسلم کے کارٹون بنتے ہیں. بھئی وہ تو وہ بنا رہے ہیں, تم کیا کہتے ہو؟ تم بھی کسی کو داڑھی میں دیکھو تو کہتے ہو یہ کیا کارٹون بن گئے, تم نے اپنی شکل کا کیا حال اور حلیہ بنا لیا. تو ہمیں کیا بتایا کہ جب مسلمانوں کو ان کے اسلام کی وجہ سے تکلیفیں دی جانے لگیں تو مسلمانوں کو اس کا جواب کسی سے دینا چاہیے؟ مظاہروں سے, احتجاج سے نہیں, اپنی اصلاح کرو, گھر تو ٹھیک کرو. تم خود تو نبی کے دین پر ہو نہیں ابھی, ان کے طریقوں کو مانتے نہیں, تو دوسروں کے ساتھ کیسا معاملہ کرو گے؟